वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको यो हो रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
नमस्कार, कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचारपछि सुन्न सकिन्छ। वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौँ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सेवा शुल्क निर्धारण र ऐन संशोधन आवश्यक रहेको, वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त संस्थाहरूको धारणा छ। फ्री भिसा, फ्री टिकट किन कार्यान्वयन भइरहेको छैन, वैदेशिक रोजगारीका नीति के हुनुपर्छ लगायतका विषयमा व्यवसायहरूले सरकारलाई दिएका सुझावहरू आजको कार्यक्रममा समेट्दैछौ। साथमा बोर्ड सचिवालयका जानकारी र महत्वपूर्ण सूचना सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला।
मातृभूमि खोज्दो रहेछ मन, बलहुन्जेल मात्रै रहेछ विदेशको धन, पौरखी छु देशभित्रै बस्छु उद्यम गरी, श्रम होइन उत्पादन नै बेच्छु संसारभरि, स्वदेशमै लगाउँ सिप विदेश जाने साटो, पसिनाले भिजौँ अब आफ्नै देशको माटो।
वैदेशिक रोजगार बोर्डको सचिवालय।
नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घ रोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पीडीओटीको शुल्कको शोध भर्न समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन 2064 व्यवस्था छ, जसले सरकार र मातहतका निकायसँगै इजाजत पाएका संस्था र श्रमिकले गर्नुपर्ने काम व्यवहारका सम्बन्धमा स्पष्ट पारेको छ। पछिल्लो समय इजाजत पत्र प्राप्त संस्था अर्थात् म्यान पावर व्यवसायीहरूले सरकारले ऐन संशोधन गर्नुपर्ने, लागत शुल्क निर्धारण गर्नुपर्ने, श्रमिकका तलब निर्धारण र मागपत्र प्रमाणीकरण व्यवहारिक बनाउनुपर्ने, रोजगार सम्झौताका आधारमा अन्तिम श्रम स्वीकृति दिनुपर्ने, व्यक्तिगत श्रम स्वीकृतिलाई व्यवस्थित गर्न सक्नुपर्ने जस्ता विषयमा बहस गर्न थालेका छन्। विशेष गरी ऐनको दफा 15-19 तत्काल संशोधन गर्न सके व्यवसाय र श्रमिक मारमा नपर्ने उनीहरूले धारणा राखेका छन्। उक्त दफाहरूमा कामदार पठाउनु पूर्व स्वीकृतिका लागि विभाग समक्ष अनलाइन मार्फत निवेदन दिनुपर्ने, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा 7 दिनको म्यादी विज्ञापन प्रकाशन गर्नुपर्ने, कामदारको छनौट गरी सूची तयार गर्नुपर्ने, राहदानी विदेश लैजान स्वीकृति लिनुपर्ने इजाजत पत्र वालाले छनौट भएका कामदारको प्रवेशाज्ञा प्राप्त भएपछि वैदेशिक रोजगारमा पठाउनु अघि विवरण संलग्न गरी श्रम स्वीकृतिको निस्सा स्टिकरको लागि वैदेशिक रोजगार विभाग समक्ष लेखी पठाउनु पर्ने विषयहरू रहेका छन्। साथै ऐन संशोधनसँगै सरकारले नीति मार्फत नियमन गर्नुपर्ने भन्दै शून्य लागतका सम्बन्धमा व्यावहारिक निर्णय गर्न सरकारलाई व्यवसायहरूले अनुरोध गरेका छन्। अब सुनौ केही प्रतिनिधिमूलक सुझावहरू।
म राजेन्द्र भण्डारी, नेपाल वैदेशिक रोजगार व्यवसाय संघको निवर्तमान अध्यक्ष। हामीले अहिले नीतिगत सुधारको निमित्त भनिरहेको विषयवस्तु के हो भने सरकारले निजी क्षेत्रलाई मान्छे पठायो भनेर लाइसेन्स दियो, यसरी भनिरहँदा सरकारले जिरो कस्टमा मान्छे पठायो भन्छ अथवा 10,000 मान्छे पठायो भन्छ। सरकार आफैले पठाउँदाखेरि नि टोटल लागत कस्ट लिएर पठाउँछ, टिकट लगायत मेडिकल इन्सुरेन्स बोर्डमा तिर्न पर्ने पैसा लगायत थुप्रै कस्टहरू छन्, जेन्युन कस्टहरू जे लाग्छ नै कस्ट, त्यो लाग्ने कस्ट चाहिँ सरकार लिएर पठाएको छ तर व्यवसायले फ्रीमा पठायो भन्छ। हामीले कतिपय डेस्टिनेसन कन्ट्रीहरूसँग न हामीले श्रम सम्झौता राम्रोले कार्यान्वयन गर्न सकेका छौँ, हाम्रो सम्झौता गर्न पनि सकेका छौँ, तर व्यवसायले मात्र निजर ल जिरोमा पठा अथवा 10,000 पठा भन्न त्यो सम्भावना छैन, किन रियल कस्टहरू धेरै छन्। जस्तो मान्छेको एउटा मेडिकल गर्नलाई 9-10,000 लाग्ने अवस्था पुगेको छ, अभिमुखीकरणको कस्ट आएको छ तपाईँको 700 आउँछ, इन्सुरेन्स गर्दाखेरिको 36-37 सय, एसएसएफमा जोड्दाखेरि 27-28 सय, बोर्डमा 1500 तिर्नुपर्छ, त्यसपछि व्यवसायको सेवा शुल्क दिनुपर्ने हुन्छ, टिकटको पैसा लाग्छ, कतिपय टिकट त लाग्दैन नि, अहिले यहाँ लाग्ने कस्ट नै हो नि, त्यो रोजगार त नपाउँजेसन व्यवसायले हामीले पठाउन सक्दैनौँ। यो पोलिसी सुधारमा चाहिँ एक्चुअल लागत कस्ट निर्धारण गरौँ, जिरो कस्ट भनेर सरकारले छोडिदियो तर त्यसको लुपहोल समातेर व्यवसायहरूले अस्वस्थ प्रतिस्पर्धा गरे, पैसा धेरै लाग्यो, जाने श्रमिकहरूलाई पैसा धेरै लाग्यो, जति कस्ट लाग्ने एक्चुअल कस्टमा त्यो खर्च निर्धारण गरौँ र खर्च निर्धारण गरेर ब्याङ्किङ च्यानलबाट डिजिटल प्लेटफर्मबाट खर्च त्यो पैसा चाहिँ सम्पूर्ण लागत कस्टहरू चाहिँ ब्याङ्कसँग एग्रिमेन्ट गर्ने ब्याङ्कले दिने, कामदारले एक रुपियाँ तिर्न नपर्ने र कमाएर लागेको पैसा तिर्ने गरी चाहिँ हामी गरौँ। पोलिसीमा ब्ल्याक एन्ड व्हाइट बनाउने, श्रमिकहरू नठगिउन्, टोटल लागत कस्ट एक्चुअल लागत कस्टमा चाहिँ कामदार जाने वातावरण सिर्जना गरौँ भन्ने हाम्रो यो हो। एउटा लेभलमा टाइट त गर्ने तर पोलिसी ठिक नबनाइकन टाइट गरेर त्यसको त रिजल्ट आउँदैन नि त, त्यो फेरि श्रमिकले मार हुन्छ, हामीले मान्छे त पठाउनै सक्दैनौँ एउटा कुरो। अर्को पक्षमा फेरि सरकारले के डुएल क्यारेक्टर के गरेछ भने इन्डिभिजुअल मान्छेलाई जान्दछ, इन्डिभिजुअल मान्छेहरूले यहाँ युरोप लगायत विभिन्न देशमा चाहिँ 10,00,000 पैसा लिएर पठाएछन्, बिचको बिचौलियाले भिजा निकालिदिन्छ, व्यक्तिलाई चाहिँ अगाडि सारेर चाहिँ हामीले फ्रीमा ल्याऊ हजुर भनेर त्यहाँ स्वीकृति लिएर पठाउँछ, त्यो गर्दाखेरि व्यथिति जन्माछ। व्यवसायभन्दा गैर व्यवसायले गर्ने, बिचको कन्सल्टेन्सीले गर्ने, व्यक्तिले गर्ने, इन्डियामा बसेर काम गर्ने र नेपालको चाहिँ माइग्रेसन चाहिँ असाध्यै बिगारेको अवस्था छ, त्यसले गर्दा यसलाई पोलिसी बनाएर लागत कस्ट एक्चुअल लागत कस्टमा मात्रै जाने वातावरण गऱ्यौँ भने व्यवसाय नै अस्वस्थ प्रतिस्पर्धा हुँदैन, उनीहरू मर्यादित हुन्छ, राज्यले नै ट्याक्स पाउँछ।
मेरो नाम हरिबहादुर पाण्डे छेत्री, फ्युचर स्टारमेन्ट बारको सञ्चालक, नेपाल वैदेशिक व्यवसाय संघको सल्लाहकार, नेपाल वैदेशिक व्यवसाय एकता समितिको अध्यक्ष। अहिले मेन पावर चाहिँ 99% बन्द छ, नयाँ डिमान्ड आएको छैन, फ्रि भिसा फ्री टिकटमा हामीले पठाउन सक्ने अवस्था पनि छैन। त्यही त अब हामीले राज्यले सेवा शुल्क निर्धारण गर्नु पर्यो, सेवा शुल्क निर्धारण गरिसकेपछि ऐन संशोधन गर्नु पर्यो, अनि ऐन संशोधन भइसकेपछि सबै कुराहरू लाइनमा आउँछन्। राज्यले तोक्यो सेवा शुल्क भन्दा बढी पैसा उठायो भने व्यवसाय सजायको हकदार हुनुपर्छ। अहिलेको सरकारसँग हामी आशावादी छौँ, यो वैदेशिक रोजगार व्यवसायलाई यो राज्यलाई आवश्यक छ भनिरहँदा सेवा शुल्क निर्धारण गरेन, यो 10,000 दण्ड लाएर पठाउनु पर्छ तैँले भनेर राज्यले भन्छ भने राज्यलाई चाहिँ सूचना सम्प्रेषण गरेर कार्यालय बन्द गरेर चाहिँ हामी अनिश्चितकाललाई चाहिँ कार्यालय बन्द गरेर हामी तयार छौँ।
मेरो हरिश चन्द्र कुँवर, इकोटा इन्टरनेसनल प्राइभेट लिमिटेड, जुन गङ्गौमा छ, जति बजेट छ त्यसको हरारीमा रेमिटान्स भित्रको छ। हाम्रो देशको लागि बजेट आवश्यक हो कि होइन, आवश्यक हो भने कुन हदसम्म आवश्यक छ, कति वर्षको लागि आवश्यक छ, त्यो लेभलको पहिचान हुने गरी एउटा वैश्विक नीति बन्नु पर्यो। सबभन्दा पहिला फ्री भिसा फ्री टिकट निर्णय लागू भयो, त्यो चाहिँ एकदमै लोकप्रिय भयो, किनभने फ्रीमा नेपाली जनताले फ्रीमा बाहिर जान पाउँछ भने त्यो राम्रो निर्णय हो। त्यसपछि आएको कुनै पनि मन्त्रीहरूले आफ्नो लोकप्रियता गुम्छ भन्ने हिसाबले चाहिँ त्यो निर्णयलाई चाहिँ उहाँले चाहिँ लागू गर्न सक्नु भएन, होइन, त्यो निर्णय खारेज गर्न सक्नु भएन। यही कुरो मेरो भनाइ कहाँनिर हो भनेदेखि अहिलेको डाटामा चल्ने अहिलेको विद्वान युवा नेतृत्व नयाँ जोर जाँदो साथ छ, हरेक कुरालाई चाहिँ डाटाको आधारमा चाहिँ निर्णय गर्न सक्छ। अहिलेको सरकारले पनि फेरि पुरानै पाराले चाहिँ यसलाई अगाडि बढाउँदा चाहिँ वास्तवमा यो चाहिँ राज्यको हितमा छैन। राज्यले वैश्विक विकल्प दिन सक्छ भनेदेखि चाहिँ त्यो विकल्प दिनु पर्यो, त्यसपछि वैदेशिक रोजगार अङ्कुश लाउनु पर्यो। त्यो बिना विकल्प वैश्विक रोजगारलाई अङ्कुश लाउने काम भएको छ। र वैदेशिक रोजगार भनेको हामी जस्तो गरिब मुलुकको लागि मात्र होइन, युरोप अमेरिका जस्ता एकदम विकसित मुलुकबाट पनि वैश्विक रोजगारमा जान्छ। र एउटा सार्वभौम मुलुकको जनताले चाहिँ संसारको कुनै पनि सुरक्षित मुलुकमा आफ्नो कार्यक्षमता र आफ्नो अध्ययनको आधारमा चाहिँ आफ्नो अपर्च्युनिटी आधारमा कुनै पनि मुलुकमा गएर चाहिँ स्वेच्छाचार ढङ्गले वैश्विक रोजगार जान पाउने त्यो वैयक्तिक अधिकार पनि हो, र त्यसलाई कुण्ठित गर्नु चाहिँ हुँदैन।
कतिपय म्यान पावर व्यवसायहरूले चाहिँ इम्प्लोइ पेयर मोडल इपिएम मोडलमा पनि चलिरहनु भएको छ, अबको विकल्प चाहिँ त्यो हामीले गराउन सक्छौँ कि सक्दैन?
एनजिओ आइएनजिओहरू यो मोडलमा चाहिँ नि फ्रीमा चाहिँ विदेशमा जानु पाउनुपर्छ। यो भनाइ चाहिँ अहिले आइएनजिओ आइएनजिओ आएर लगायतको विभिन्न सङ्घ संस्थाहरूले आएर चाहिँ हामीलाई विभिन्न सेमिनार गरेर अरबौँ रुपियाँ चाहिँ ध्वस्त खारेको छन्। त्यो संस्था साउदीमा गएर किन बोल्न सक्दैन? तपाईँलाई थाहा छ साउदीमा साउदीको कुनै पनि कम्पनीले एकजनाको 1,000 प्रति महिना चाहिँ त्यहाँ लेबी तिर्नुपर्छ। यसलाई यसरी भन्नुहोस् कि एउटा कम्पनीले 10 चाहिँ डिमान्ड निकाल्यो, नेपाली कामदार डिमान्ड निकाल्यो र त्यहाँ एप्रुभल पायो र त्यो 10 नेपाली कामदार हामी कामबाट लग्यो भने त्यो व्यक्तिलाई 1 उसको अकामा भन्छ अकामा बनाउनुको लागि अथवा वर्क पर्मिट भन्छ बनाउनुको लागि चाहिँ 1,000 दरले चाहिँ अलरेडी पहिला तिरै हुन्छ। 3,000 इन्सुरेन्स र 12,000 इन्सुरेन्सलाई पहिला साइड लाउँदा पनि 12,000 त्यहाँ तिर्नुपर्छ नि। एउटा लेबर तलबको चाहिँ 1,000 छ, 1,000 तलब छ भनेपछि 1,000 तलब चाहिँ 1 प्रति महिना गरेर 12 लगेर दिन्छ। तर त्यहाँको कम्पनी त्यहाँको सरकारले चाहिँ एकैचोटि 12,000 तिर्नुपर्छ। त्यहाँको कम्पनीले 1 मान्छे नेपाली त्यहाँ श्रमिक लगे बाबत 1,000 सरकारलाई तिर्नुपर्छ, 1,000 कामदारले दिन्छ। 3,000 उत्पादन गऱ्यो भने 1,000 चाहिँ त्यहाँको सरकारले दिन्छ, 1,000 कामदारले दिन्छ र बचेको 1,000 उसको अन्य खर्चहरू कटाएर मुनाफा गर्छ। भनेपछि एउटा गरिब देशको मान्छे रोजीरोटी आफ्नो परिवार छोडेर चाहिँ सात समुद्र पारी जुन काम गर्नु गएको छ त्योसँग प्रत्येक महिना 1,000 त्यहाँको सरकार लिइरहेछ। यो अन्याय होइन। यो विषयमा आयोहरू बोल्नु पर्दैन, यो विषयमा अन्तर्राष्ट्रिय संस्थाले बोल्नु पर्दैन, साउदी सरकारबाट बोल्नु पर्दैन, त्यहाँको चाहिँ साउदीको सेक्समा बोलियोस् त यो कुरो।
तारानाथ हरियाल हो, मेरो रोयल गण्डकी मेन पावर प्रणाली सामखुसीमा छ। वास्तवमा आप्रवासनमा कामदारहरू पठाउने देशहरू अमेरिकाका मान्छेहरू पनि बाहिर गएर काम गर्छन्, नेपाली मात्रै बाहिर गएर काम गर्छन् भनेर हेजिटेसन मान्ने होइन, तर त्यसलाई गुणात्मक बनाउनु पर्यो। मैले विगतको 5-6 वर्षदेखि वर्षको 150 मान्छे पनि पठाएको छैन। किन पठाइन छ भन्दा फेरि मैले संस्थागत भन्दा अन्त कहीँ पठाउने मेरो अनुभवै छैन, मैले त्यो पनि गरेको छैन। किन भन्दा राज्यले यसलाई नीतिगत बनाउला, गुणात्मक रूपमा यो व्यवसाय चलाउँला, मेरो व्यवसाय चलाउँला भनेर भन्दा भन्दै मेरो 10 बितिसक्यो। स्थिर नीति नै ल्याउन सकेन वैदेशिक रोजगारमा। अहिले हामी आशावादी छौँ त, हाम्रो वैदेशिक रोजगार नीति के हो त? जस्तै रेमिटेन्स प्राप्त गर्ने मुलुकहरूले अरूहरूले वैदेशिक रोजगार नीति भिन्दै बनाउँछ। जस्तै भारतका रिक्रुटमेन्ट एजेन्सीहरूले 35,000 आइसी लिन्छन् सेवा शुल्क, यो भनेर त्यो मर्का पार्न खोजेको होइन कामदारलाई। कामदार पनि सन्तुष्ट हुनु पर्यो नि त, मैले यति पैसा तिरेर गएँ भन्ने। त्यो सरकारले सेवा शुल्क निर्धारण गरिसकेपछि कुनै पनि व्यवसायीले त्यो सरकारले परिमार्जन गरेको सेवा शुल्कलाई इम्प्लिमेन्टेसन नगरेर बदमासी गर्न खोज्यो भने बल्ल अहिलेको आक्रामक शैली अप्नाएर व्यवसायीलाई साइजमा ल्याउने।
रवि भन्जाडे, हालै मेन पावर व्यवसायमा संलग्न छु म। 24 वैदेशिक रोजगारीमा श्रमिकको रूपमा रहेको, पहिले नियम बनाउने त्यसपछि नियमन गर्ने हो। सबै स्टेक होल्डरहरू बसेर यसमा चिन्तन मनन र कहाँ कमी कमजोरी राज्य पक्षले के गर्ने, व्यवसाय पक्षले के गर्ने भन्ने विषयमा चाहिँ अहिलेको अवस्थामा चाहिँ सबैले आफ्ना व्याख्या गरे तापनि आखिरमा श्रमिक चाहिँ पीडित छन्। यो एक पक्षबाट पीडित भएका होइन। वैदेशिक रोजगारी भनेको बाध्यता हो, यसलाई चाहिँ राज्य पक्षले चाहिँ देशमै रोजगारी सिर्जना गर्नुपर्छ र विदेश जानेलाई भन्दा पनि विदेश गएर आएकालाई व्यवस्थापन गर्नुपर्छ।
नीतिगत सुधार मार्फत वैदेशिक रोजगारीका विकृति सुधार गर्न दिइएका केही सुझावपछि अब अन्तिममा स्थानीय तहमा भएका रोजगार सेवा केन्द्र रूपान्तरणका कुरा। आगामी आर्थिक वर्षबाट रोजगार सेवा केन्द्र रोजगार सिप तथा उद्यमशीलता केन्द्र हुने भएको छ। यो केन्द्रलाई स्थानीय तहले सञ्चालन र व्यवस्थापन गर्दै बेरोजगार दर्ता, सार्वजनिक रोजगार कार्यक्रम, स्थानीय श्रम बजार विश्लेषण, सिप तथा माग नक्साङ्कन, सिप विकास तालिम समन्वय, रोजगार परामर्श, जब म्याचिङ, उद्यमशीलता प्रवर्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी सेवा केन्द्रले एकद्वार प्रणाली मार्फत प्रवाह गर्नेछ।
वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513-45701 र 98513-45702 बिहान 10 6 भाइबर, वाट्सएप वा इमोमा मेसेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
वैदेशिक रोजगार बोर्डको सचिवालय।
आजलाई कार्यक्रमका विषयवस्तुहरू यति नै। कार्यक्रमबाट अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारीसँगै म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।